अब अगली आयत में देखिए, फिर एक और चीज दिखेगी। आयत नंबर 77 से 79 तक अब तकरीबन एक ही टॉपिक चलेगा। यहाँ थोड़ी सी बात जो आयत 76 में थी, इस पे एक हल्का सा इशारा और दे जाऊँ। पीछे पलट के देखिएगा, आयत 76 में बुनियादी तौर पे दो किस्म के मुख्तलिफ नज़रिया जहाद दिखाए गए। एक है ईमान वालों का, जो अल्लाह के रास्ते में लड़ते हैं अल्लाह के दीन को बुलंद करने के लिए, और दूसरे वो जो कुफर के रास्ते में लड़ते हैं। अब दो तरह की पार्टीज हो गई। एक का नज़रिया क्या है कि शैतान को खुश करो, शैतानी निज़ाम लाओ, तागुती निज़ाम लाओ, और दूसरा वो है जो इस्लाम को लाना चाहता है। अब इन दोनों की जो लड़ाई है, तो हमने क्या करना है, फ़कातिल औलिया शैतान। आप देखिए कि इसमें भी एक बड़ी खूबसूरत बात है, और वो क्या कि जब लोग शैतान के रास्ते में जंग करते हैं ना, उसके लिए अपनी सारी ज़िंदगियां वक्फ कर देते हैं। मसलन आप देखिए बातिल अदियान को फैलाने में, आज मिशनरीज़ को देख लीजिए कितनी कसरत से वो अपना काम कर रहे हैं। इसी तरह शैतान के रास्ते में लड़ाई से मुराद फहाशी, बेहयाई, करप्शन, वो सारे निज़ाम जो मुआशत और मईशत के अंदर आते हैं, उन सब की तरफ भी इशारा है कि तुम ये सारे काम जो कर रहे हो, ये क्यों कर रहे हो कि तुम शैतान को खुश करो। हमारा क्या काम है शैतान के जो चीले हैं उनसे लड़ें? कैसे लड़ेंगे शैतान के चीलों से? इल्म के साथ लड़ेंगे। शैतान तलवार से नहीं डरता, शैतान कलम से डरता, इसलिए वो तलवार उठाने वाले के पीछे इतना नहीं पड़ता जितना कलम उठाने वाले के पीछे भागता है। लेकिन अल्लाह ताला ने तसल्ली दे दी कि इन्ना कैदा शैतान काना दईफा। ये शैतान मीडिया पे आ जाए, नेट पे आ जाए, दुनिया में एक शोर मचा दे, लेकिन गम न करो, इसकी सारी कोशिशें बहुत छोटी हैं। हक को फतह होगी, गलबा होगा, इंसानियत के इस चमन में बहार आएगी, आला अखलाकी इकदार चलेंगी, पनपेंगी, रोशनी आएगी, इस्लाम की खुशबू फैलेगी, अमन और आफियत का दौर दौरा होगा, और उस वक्त जो बातिल फैलाने वाले हैं वो नीस्तो नाबूद हो जाएंगे। एक दफ़ा तुम ज़ोर से अल्लाहु अकबर का नारा लगाओ, इखलास पैदा करो, तौहीद को दुरुस्त करो, नमाजों को सही कर लो, तुम्हारे नारे अल्लाहु अकबर से अहले तागूत के किले लरस जाएंगे, और तुम्हारे एक हमले की देर है कि इनका नाम और निशान तक नहीं रहेगा। इसलिए कभी मत डरा करें कि बहुत बड़े फितने हैं, इधर है, वो है, ये है, कुछ भी नहीं है। असल बात है कि हमारे अंदर जब ईमान बढ़ता जाएगा, इंशाल्लाह आप महसूस करेंगे कि कुफर खुद ब खुद कम होता लिखेगा। बस आप देखिए, जब आपका एक ख़ास लाइफस्टाइल हो जाता है ना, हर वक्त पढ़ना पढ़ाना, दोस्तों को मिलना, साथियों को, तो ऐसे नहीं लगता कि दुनिया में बहुत अमन है। जैसे मिसाल अगर कोई मुझसे पूछे तो मैं कहूँगी कोई फाहिशी नहीं है अल्हम्दुलिल्लाह, दुनिया में कोई बेहयाई नहीं, कोई करप्शन नहीं, मुझे तो यही लगेगा। लेकिन कौन बताएगा? नहीं नहीं आप जाके तो देखें आजकल टीवी कैसा हो गया, आप देखें मीडिया कैसा है, फर्क है ना। जब आप एक खास माहौल के अंदर रंगे जाते हैं ना, तो आपको बाहर की कोई चीजें नहीं दिखती। इसीलिए कभी कभी जब लोगों से ऐसी बातें पता चलती हैं, तो मैं बड़ी मशकूर होती हूँ कि अच्छी बात है आप ये बातें बताते हैं, या कभी हम बाहर निकलें पब्लिकली चीज़ों को देखें तो बहुत कुछ दिखता है, हाल हुलिए भी ख़राब दिखते हैं, तरीके भी दिखते हैं, तो फिर समझ आती है कि अच्छा हम तो कह रहे थे बहुत सब कुछ ठीक हो गया, लेकिन बाहर तो बड़ी ख़राबी है। तो इससे डरना नहीं चाहिए, अपने हिस्से का काम करें, अल्लाह ताला से मदद मांगे, वो खुद ब खुद इंसान को मदद देगा। और ग़ज़वे बदर में भी ऐसा ही हुआ था कि शैतान ने धमकी तो बहुत दी थी, लेकिन अल्लाह ताला ने ऐन वक्त पे मुसलमानों को उससे निजात दिला दी। अब देखते हैं आयत नंबर 77 को, यहाँ दोबारा फिर निफाक की बातें। आप सूरत निसा का मिजाज समझ रहे हैं, अतीउल्लाह और अतीउर रसूल, निफाक मुनाफ़क़त, और इस्लाम के रास्ते की जो हर्डल्स ख़ास तौर पर यहूद की तरफ से पेश की गई, ये साथ साथ चल रही हैं। एक आयत आएगी फिर साथ ही दूसरी, फिर ऐसे लगता है जैसे चुटियाँ नहीं बुनते, तीन चुटियाँ हैं उनको गूंदेंगे ना तो वो बिल्कुल एक ही रंग दिखेगा। तो अब यहाँ से फिर निफाक से भरी हुई बातें हैं, हमें अपना मुहासबा करते हुए सुनने की ज़रूरत है। फरमाया, अलम तरा इलल्लज़ीना क़ीला लहुम कुफ़ू अईदियकुम, क्या आपने उन लोगों को नहीं देखा जिनको कहा गया कि रोक रखो अपने हाथ, वाकीमुस्सलात व आतुज़्ज़का, और नमाज कायम करो और ज़कात दो। फिर क्या हुआ, फलम्मा कुतिब अलैहिमुल क़िताल, फिर जब फ़र्ज़ हो गया लड़ना यानी किताल का हुक्म आ गया, इज़ा फरीकुम मिनहुम यख्शौनन नास, फिर एक गिरोह उनमें से लोगों से डरने लगता है, कितना, कख़शयतिल्लाह, जितना अल्लाह से डरना चाहिए, बल्कि او اشد خشیہ، یا اس سے بھی زیادہ سخت ڈر، یعنی اللہ کے ڈر سے زیادہ لوگوں کا ڈر اس کو آنے لگتا ہے. پھر وہ کیا کہنے لگتے ہیں؟ وقالو ربنا لما قطبت علینا القتال، اے ہمارے رب کیوں تو نے ہم پر لڑائی فرض کی، یعنی کیوں ہمیں مشکل میں ڈال دیا. لو لاخرتنا الى اجل قریب، کیوں نہ ہمیں مہلت دی دور قریب کی مدت، یعنی تھوڑا سا وقت ہمیں مہلت کیوں نہ دے دی، یعنی جنگ کو دور کر کے ہمیں اور جینے کا موقع دیا جاتا. تو کل متاع الدنیا قلیل، کہہ دیجئے کہ دنیا کی زندگی تھوڑی ہے. والآخرۃ خیر، آخرت بہتر بھی ہے. کس کے لیے؟ لمن اتقى، اس کے لیے جو کہ تقوی اختیار کرے. اور اس بات کا یاد یقین رکھو کہ ولا تظلمون فتیلا، اور تمہارا حق نہ مارا جائے گا ایک دھاگے کے برابر، ایک دھاگے کے برابر بھی تم پہ ظلم نہ ہوگا. اس آیت میں دو تین مختلف باتیں ہیں. پہلی بات تو یہ ہے کہ یہ آیت اس دور میں تھی، اس آیت کی خاص شان نزول بھی ہے کہ مکہ میں ہجرت سے پہلے جب کافر مسلمانوں کو بہت ستاتے تھے، یعنی مکی دور میں 13 سال چوٹیں بھی کھائیں، ظلم بھی سہے، کوئلوں پہ لٹائے گئے، تکلیف دی گئی، لیکن حکم کیا تھا؟ کفو ایدیا کو، ابھی ہاتھ نہیں اٹھانا، بدلہ نہیں لینا، تلوار نہیں اٹھا سکتے. اسی لیے پورے 13 سال میں ایک بھی جنگ نہیں ہوئی. موقع آئے، مسلمانوں کو تکلیفیں دیں، ستایا گیا، اور مسلمانوں میں بڑے بڑے صحابہ موجود تھے، بہادر، حضرت عمر جیسے رضی اللہ عنہ، حضرت حمزہ جیسے، حضرت علی جیسے، لیکن ایک ہی حکم تھا، کفو ایدیا کو، سٹاپ، ابھی نہیں، ہاتھ روکے رکھو. بلکہ جہاد کرنے کی بجائے ابھی اقیم الصلاۃ، ابھی اپنی نمازیں تو ٹھیک کرو. اب یہاں ہم تھوڑی بات کریں گے کہ مکہ میں رہتے ہوئے جہاد کی بات نہیں ملی. پہلی بات تو اس آیت سے جو پتہ چلتی ہے وہ حدیث کی حجت ہے. کیسے؟ اس پہ بھی بہت بات ہو رہی ہے اس صورت میں، حدیث کی اہمیت اور منکرین حدیث کے لیے بہت سارے اس میں نکات ہیں. دیکھیے، پہلی بات تو ادھر اللہ تعالیٰ میں کہہ رہے ہیں، کیا تم نے ادھر دیکھا کہ ان کو کہا گیا ہاتھ روکے رکھو؟ یعنی یہ کہنا کہ ہاتھ روکو ابھی نہ کرو، یہ پورے قرآن میں کہیں نہیں ہے، لیکن اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ کہا گیا. یہ کہاں کہا گیا؟ یہ اللہ کے نبی کی حدیث سے پتہ چلتا ہے. یعنی پورے قرآن میں کوئی ایک آیت سے یہ نہیں ملتا کہ مکہ میں مسلمانوں سے کہا گیا کہ ابھی جنگ نہ کرو. یہ کہاں ہے؟ وحی خفی، خفیہ وحی ہے، چھپی ہوئی ہے، جو اللہ کے نبی کی تھی. اب جو لوگ حدیث کو نہیں مانتے یا حدیث کو الگ کر کے قرآن سمجھتے ہیں، تو وہ کہاں دکھائیں گے لکھا ہوا؟ اس سے پتہ چلتا ہے کہ حدیث کو سمجھے بغیر ہم قرآن نہیں سمجھ سکتے، ایک چیز. دوسری بات اس سے جو پتہ چلتی ہے وہ کیا ہے کہ مسلمانوں کو یہ کیوں کہا گیا کہ ابھی ہاتھ نہ اٹھاؤ؟ اس کی وجہ ہے، آپ دیکھیے کہ دو وجوہات بہت بڑی سمجھ آتی ہیں کہ مکہ میں تلواریں کیوں نہ اٹھیں. پہلی بات ہے کہ مسلمان تھوڑے تھے، ابھی تیاری نہیں تھی، کام کرتے بھی تو اس طرح کا نہ کر پاتے کہ ہو سکتا ہے کہ بلکہ فائدے کے بجائے نقصان ہوتا. مثلا اگر وہ ابو جہل کو چھیڑ لیتے کسی موقع پہ، کوئی اشتعال دکھاتے، کسی وقت جا کے خانہ کعبہ کے اندر سے ایک بت توڑ کے آ جاتے، تو آپ اس کا نتیجہ سمجھ سکتے ہیں، ہر گھر میں قتل و غارت ہو جاتا. تو کہا کہ ابھی تم تیاری کرو. یہاں سبق دیا کہ تیاری کے ساتھ کام جب کیا جاتا ہے تو اس کے نتائج جو ہوتے ہیں وہ زیادہ اچھے دکھتے ہیں اور اللہ کی مدد آتی ہے. دوسری چیز اس میں یہ تھی کہ صحابہ کی تربیت، ان کو سکھایا جا رہا تھا، صبر کرنا سکھایا جا رہا تھا، مصیبتیں سہنا سکھایا جا رہا تھا، ابھی چوٹیں سہنا سیکھو. اور چوٹیں کھانے میں اور مشکلات میں جو ایمان کا پودا اگتا ہے نا، وہ راحت کی ٹھنڈی زمین پہ نہیں اگتا. جیسے گرم موسم میں پھل زیادہ لگتے ہیں نا، پودے زیادہ اٹھتے ہیں، اگتے ہیں، قد بھی کہتے ہیں زیادہ بڑھتے ہیں انسانوں کے، اور گروتھ زیادہ ہوتی ہے گرمی میں جسم کی. اسی طرح ایمان کی گروتھ مشکلات میں ہوتی ہے. اگر بالفرض اس وقت مسلمانوں کو اجازت مل جاتی، چلیں سپوز کریں، ابھی کچے پکے لوگ تھے، ابھی کچھ ان کے پاس ہے نہیں، نہ ایمان ابھی اتنا پختہ تھا، نہ کوئی ان کو ابھی وہ اخلاق آتے تھے جو اسلام جنگوں میں استعمال کرتا ہے. دو ممکنہ صورتیں تھیں. پہلی صورت تھی کہ جاتے اور شکست کھا کے آ جاتے. اب کچے لوگ جب شکست کھا کے آتے تو ان کے حوصلے تو اور ٹوٹ جاتے، نتیجہ کیا ہوتا؟ شکست. آگے سے کام کرنے کا حوصلہ ہی نہیں پڑنا تھا. یہ ایسی ہے جیسے بالفرض اس وقت آپ نے 5 سپارے پڑھے اور آپ کسی دن جوش میں آتے ہیں اور آپ کہتے ہیں چلے میں بھی جا کے کہیں درس دیتی ہوں، اور عین وقت پہ آپ کو آیتیں بھول جاتی ہیں یا کوئی اور بات ہو جاتی ہے، تو آپ کیا کہیں گے؟ میں نے ساری زندگی درس نہیں دینا. مثال دی ہے میں نے آپ کو، सिर्फ इंसान की ये कमजोरी होती है। काम करे ना तो खूब रौनक हो, काम पे हो तो कहते वाह माशाल्लाह चवा, और जरा हिम्मत टूटने वाली चीजों कहते मैं नहीं सारी जिंदगी ये करूंगा। जैसे कोई किसी का रिश्ता करा दे ना तो अच्छा रिश्ता हो, बड़ा अच्छा ताल्लुक हो तो कहते हैं बहुत फायदा होगा, आइंदा भी कराएंगे, और खुदा ना खास्ता आप किसी के रिश्ते में पड़े और वहां तलाक हो जाए या बदमजगी हो तो कहते हैं हम सारी जिंदगी नहीं करेंगे। एक खतरा ये था, लेकिन ये छोटा खतरा था कि मुसलमान जाते जोश था, इखलास भी था, तड़प भी थी, बहादुरी भी थी, लेकिन अभी अल्लाह ताला बचाना चाहते थे कि इनके हौसले ना टूट जाएं, कच्ची कच्ची हिम्मतें टूट गईं तो ये दोबारा नहीं उठेंगे। लेकिन इससे जो बहुत बड़ा खतरा था वो ये था कि बिल फर्ज इनको फतह हो गई, तो जो फतह का नशा होता है ना वो तो शिकस्त के नशे से भी बहुत बुरा होता है। कच्चे कच्चों को जब फतह होती, इन्होंने अपने आप को बड़ा समझना था ना, इन्होंने अपनी इसलाह करनी थी ना, अपनी नमाजों पे गौर करना था और कहना था बस हमें सब कुछ आ गया, और जाके तो कच्ची पक्की गोलियां चलाने शुरू हो जाते, हो सकता किसी अपने भी चला के आ जाते। इसके लिए 13 साल ट्रेनिंग सेशन हुआ। किस में आज इतना सब्र है कि पहले 13 साल हम दीन सीखें फिर सिखाएं? हम कहते हैं नहीं, 1 साल पढ़ लिए अब हमें नहीं आता किसी के साथ मदद करना, हम खुद कर सकते हैं। नतीजा केवल 1.5 इंच की मस्जिद बन गई, जिसको सीधा कुरान भी नहीं पढ़ना आता वो भी पढ़ाना चाहता है सिर्फ इसलिए कि जी आ गया पढ़ाना। लेकिन वो जो चक्कियों से पिसना होता है और जो बेलने में से रस निकलने वाली कैफियत है वो नहीं हुई। नतीजा वाका आज वही हो रहा है जो उम्मत के साथ हो रहा है, कच्चा पक्का दीन फैल रहा है, जिसकी वजह से फितने फसाद और तकलीफ़ें फैलती जा रही हैं, और घर घर में जो मस्जिदों में कहानियाँ हैं वो कोई ढकी छुपी नहीं है। तो अल्लाह ताला ने कहा कुफ्फ अयदिया को। अच्छा, अब यहाँ एक बदतरीन तावील भी देख लें, पीछे भी जिहाद की बातें हैं आगे भी हैं। अभी मैं आयत पढ़ूंगी लेकिन मैं चाह रही हूँ दोबारा ना पीछे आना पड़े इसलिए ये जुमला बोल दूँ। यहाँ आपको पता क्या चल रहा है कि जंग से हाथ रोकने की बात है ना, मुहावरतन है, लेकिन इसको कुछ लोग किस बात की दलील में पेश करते हैं? नमाज में रफुल यदैन ना करने की। ये जो नमाज में ना अल्लाह हो पहली दफ़ा तो सब करते हैं, दूसरी रुकू में जाते और उठते और तीसरी रकत पर उठते, इस पर इख्तलाफ है। जो लोग नहीं करते उनमें से कुछ लोग ये आयत दलील में पेश करते हैं कि देखो कुरान में लिखा है कि कुफ्फ अयदिया को, है कुछ आगे और पीछे नमाज का तस्करा, हाँ आगे अकीमुस सलात आ रहा है तो उसको उससे जोड़ लें तो जोड़ लें। और जो लोग पढ़ते हैं किताबों में ये वाले कहते हैं जी किताब में लिखा हुआ था, हवाला था, तो ये एक तावील है। आउट ऑफ टेक्स्ट तफसीर जब करते हैं तो ऐसे ही होता है। चलिए, अब कहा क्या कि अभी हाथ रोको बल्कि नमाज दीन करो। इससे क्या पता चलता है कि नमाजों के जरिए जो एनर्जी मिलती है, ज़कात दे के अल्लाह से जो ताल्लुक़ जुड़ता है उसको कायम करो। फिर जब देखिए, फिर अल्लाह के हुक्म से जब मदीना में आके जंगों का हुक्म हुआ तो कोई एक सहाबी पीछे नहीं हटा, खूब तरबियत हो चुकी थी, जम चुके थे, मुशक्क़तों के अंदर आ चुके थे, रगड़ाई हो चुकी थी उनकी, पॉलिश हो चुके थे, और अल्लाह के दीन के लिए ऐसे ही लोग चाहिए होते हैं। ऐसे वक्त में जब कच्चे पक्के लोग थे, अब हुआ क्या कि आम मुखलिस सहाबा का तो यही हाल था कि जब जंग की इजाज़त मिली खुश हुए, लेकिन कुछ लोग मदीना में आने के बाद जो मुसलमान हुए थे, न्यू मुस्लिम्स थे, कुछ के दिल के अंदर अभी निफाक था या अभी उस दर्जे की बात नहीं थी, उनके मुंह से ये जुमला निकल गया कि अल्लाह ताला आपने हम पे क्यों जंग लिख दी। याद रखिए कि ये सच्चे सहाबा का जुमला नहीं है कि अल्लाह वो अल्लाह ताला को कहें कि रब्बना लिमा कतबता अलैना अल-क़िताल, ये उन्होंने नहीं कहा, किसी सहाबी ने नहीं कहा। ये किन की बात थी? अभी कच्चे थे, अभी नए नए थे, जो अभी उस मुश्किल से नहीं गुजरे थे। हर गिरोह में आप देखिए साथ साथ लोग मिलते ही जाते हैं ना, कुछ पुराने होते हैं तो कुछ नए, जैसे दरख्त है तो उसकी नीचे की शाखें भी होती हैं लेकिन ऊपर साथ साथ नई शाखें निकलती हैं। अब जो नीचे की मजबूत शाख बोझ उठा सकती है वो ऊपर की कच्ची शाख तो नहीं उठा सकती ना। मसलन आप माँ बाप जो घर में मुश्किल आए तो अपने आप को सहार सकते हैं, तो छोटे बच्चे तो नहीं सहार सकते। अब उनके मुँह से ये जुमला निकल गया और असल में ये निफाक वाला जुमला था कि अल्लाह ताला ऐसा क्यों किया। और अब उनको ऐसे लगा कि मैदान जंग में निकलना गोया के अपनी जान देने के बराबर होगा। तो अल्लाह ताला ऐसे लोगों को बता रहा है कि क्यों डरते हो तुम मौत के डर से, मैदान जंग से बचते हो तो याद रखो कहीं न मा तकूनो, जहाँ कहीं तुम हो गए युद्रिकुमुल मौत, पालेगी तुमको मौत दरका से इदराक, यानी तुम मौत से भागोगे मौत तुम्हारे पास खुद ही आ जाएगी। वलहु कुंतुम फी बुरूजिम मुशय्यदा, और अगरचे तुम बुलंद बुर्जों में हो। मुशय्यदा का लफ्ज़ शय्यदा से है, मजबूत के मानों में भी आता है और चूना गड़े हुए यानी जैसे ऊंचे के मानों में भी आता है और बुलंद के मजबूत के मानों में भी आता है। मतलब क्या है कि जब तुम किसी भी जगह पे होगे तुम्हें मौत आके रहेगी। और बुरूज बुर्ज की जमा, बरज या कहते हैं जाहिर होने को, बुलंदी। बारिज उस कश्ती को कहते हैं जिसके ऊपर बादबान लगा होता है, सफेद कलर का एक कपड़ा सा होता है ना। इसी से फिर तबर्रुज है, औरत का अपने हुसन की नुमाइश करना। और मशीत शीन या दाल से है। पहली बात तो इससे ये पता चली कि पक्के घर और मजबूत घर बनाना मना नहीं है, क्योंकि अल्लाह ने ये नहीं कहा कि अगर तुमने बनाए, बल्कि कहा व लव कुंतुम फी बुरूजिन। अब होंगे मजबूत तो तभी जाएंगे ना, ठीक है। हाँ, ये सोच लेना कि ये पक्के घर हमें मौत से बचा लेंगे, ये दुरुस्त नहीं है। वइन तुसिबहुम हसनतुन यकूलू हाज़िही मिन इंदिल्लाह। फिर फितना आ गया, फतह हो जाती, भलाई मिलती इस्लाम को, तो कहते ये तो सिर्फ अल्लाह का फजल है। अच्छा, ये जो कहते थे ना हाज़िही मिन इंदिल्लाह, ये भी आदतन ही कहते थे, दिल में नहीं होता है मुनाफिक के ये बात के फतह अल्लाह की तरफ से हुई है। ये भी वो रस्मी बात है, जैसे हम कहते हैं जी ये होनी शुदनी बात थी, ये तो तकदीर की बात थी। लेकिन आगे दूसरी हालत होगी तो फिर कुछ और कहेंगे। इनकी इस बात के जवाब में कि ये फतह अल्लाह की तरफ से है, कह दीजिए क्या, कुल कह दीजिए, कुल्लु मिन इंदिल्लाह, हर एक अल्लाह की तरफ से है, यानी फतह और शिकस्त। फ़मा लिहाउलाइल क़ौमी ला यकादून यफ़क़हून हदीसा। बस क्या हो गया इन लोगों को कि बात समझने के करीब ही नहीं आते। यहाँ असल में मुनाफिकों की उन बातों का तذکرہ है जो उन्होंने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के ख़िलाफ़ बातें की। पीछे भी हम पढ़ चुके हैं कि जब उहद में थोड़ी सी गड़बड़ हुई तो अल्लाह के नबी के ऊपर बहुत सारी बातें घड़ी, तो अल्लाह ताला मुनाफिकों की यहाँ बात करते हैं। सॉरी, एक जुमला मेरे से छूट गया। वइन तुसिबहुम हसनतुन यकूलू मिन हाज़िही मिन इंदिल्लाह के बाद देखिए, वइन तुसिबहुम सैयियतुन, और अगर पहुँचती है उनको कोई सैयिया, मुराद शिकस्त, मुसलमानों को, इस्लाम को कोई नुकसान हो गया। यकूलू तो वो कहते हैं, कौन, मुनाफिक नुमा इंसान मुसलमान, क्या, हाज़िही मिन इंदिक, ये शिकस्त तो बस आपकी वजह से, यानी उसको अल्लाह के नबी की गैर तदबीरी कह लीजिए या अल्लाह के नबी की वजह समझते कि सारा कुछ आपकी वजह से हुआ। कुल कुल्लु मिन इंदिल्लाह, इनको कह दें फतह या शिकस्त अल्लाह की तरफ से है, और तुम्हें क्या हो गया कि तुम बात नहीं समझते। मतलब क्या है कि यहाँ तकदीर और तदबीर का रब्त बताया गया। देखिए, तकदीर और तदबीर 50-50 है, 50%। 50% मैटर तकदीर से होते हैं और 50% तदबीर से होते हैं। आप कह लें 50% चीज़ें हमारे इख्तियार में होती हैं और 50% हमारे इख्तियार में नहीं होती। मुनाफिकीन ने शिकस्त को देखकर अल्लाह के नबी के ऊपर बात करना चाहिए, अल्लाह ताला ने उनको खोल के रख दिया कि देखो इस नबी को ना कहो। फतह होती है तो अल्लाह के हुक्म से होती है और शिकस्त भी अल्लाह के हुक्म से होती है। मतलब क्या है कि तुम इन पे बात करने की बजाय तकदीर को मान लो। एक मौके पे किसी ने हज़रत अली रज़ी अल्लाह ताला अन्हो से तकदीर के मामले पे बहस की, यही जो बात इधर हो रही है, तो कहने लगे कि अच्छा तुम ऐसा करो कि अपना दायां पाँव उठाओ। उस शख्स ने अपना पाँव उठा दिया, कहने लगे आप बायां भी उठाओ। तो नहीं उठा सका, आप करके देख लें कि आप खड़े हो, एक पाँव उठा सकते हैं, जो ही आप दूसरा उठाएंगे तीसरा पहला गिर जाएगा ना। कहते यही तकदीर है, एक पाँव तुम खुद उठाते हो तो दूसरा पाँव अल्लाह के हुक्म से उठता है। खुलासा क्या है कि बंदा मोमिन तकदीर से लड़ता नहीं है, उसको मान लेता है। फतह है या शिकस्त है उस सूरत में अपना मुहासबा करता है कि देखो मैंने जो किया है वो सही किया नहीं, मेरी इसमें क्या गलती थी, कहाँ बेहतरी की गुंजाइश है जो मैंने नहीं की, और आइंदा के लिए उससे सबक ले ले। दैट्स इट। हर फतह के बाद शिकस्त की उम्मीद हो सकती है और हर शिकस्त के बाद फतह के चांसेस होते हैं। कोई हार आखिरी हार नहीं, सिवाय उसकी हार जो अपने नफ्स से हार जाए। हर हार एक फतह को जन्म देती है। तो यही बात कह के फरमा दिया, मा साबक मिन हसनतिम फमिन अल्लाह, बस जो पहुंचती है भलाई आपको वो अल्लाह की तरफ से है। व मा साबक मिन सैयियतिन, और जो भी पहुंचती है आपको बुराई, फमिन नफ्सिक, वो तेरे नफ्स से है, क्योंकि तेरे किसी गुनाह से है। तो क्या पता चला कि नुकसान शिकस्त होती अल्लाह के हुक्म से है, सबब इंसान का गुनाह होता है। वरसलना कलिन नासी रसूला, और हमने आपको लोगों के अंदर रसूल बनाकर भेजा। व कफा बिल्लाही शहीदा, और आप काफ़ी हैं अल्लाह ताला गवाह, यानी अल्लाह ताला इन सारी चीज़ों पे गवाह हैं। सारी बातों का खुलासा क्या है कि जो मौत के डर से मौत से बचता है वो बच नहीं सकेगा। जहां भी होगा मौत तो आएगी। मताओ दुनिया कलील है, दुनिया थोड़ी भी है और है भी जाने वाली। असल में अल्लाह ताला इनका मोरल बुलंद कर रहे हैं कि मत डरो, उठो आगे बढ़ो। आप देखिए जो अल्लाह के रास्ते में कुर्बानियां करता है ना वो ज़ाया नहीं होती। इंशाल्लाह हम थोड़ी सी बात इस पे मौत के बारे में करेंगे बाद में, पहले यहाँ तक तिलावत सुनते हैं।
ألم تر إلى الذين قيل لهم كفوا أيديكم وأقيموا الصلاة وآتوا الزكاة فلما كتب عليهم القتال إذا فريق منهم يخشون الناس كخشية الله أو أشد خشية وقالوا ربنا لما كتبت علينا القتال لولا أخرتنا إلى أجل قريب قل متاع الدنيا قليل والآخرة خير لمن اتقى ولا تظلمون فتيلا أينما تكونوا يدرككم الموت ولو كنتم في بروج مشيدة وإن تصبهم حسنة يقولوا هذه من عند الله وإن تصبهم سيئة يقولوا هذه من عندك قل كل من عند الله فما لهؤلاء القوم لا يكادون يفقهون حديثا.
अब देखिए कि इसमें अल्लाह सुबहाना ताला ने जो मौत की बात सामने रखी, इससे बहुत बड़ी हकीकत समझ में आती है कि इंसान की मौत का ताल्लुक मैदान जिहाद से नहीं है। जहाँ मौत आनी होगी वो आएगी। ऐनमा तकून युद्रिकुमुल मौत वलौ कुंतु फी बुरूज मुशय्यदा। अगर इसके बरक्स इंसान अपनी ज़िंदगी पे गौर करके देखे तो अमूमन लोग मौत के बारे में किसी न किसी सबब को ढूंढ रहे होते हैं। कोई बीमार हो जाए तो समझते हैं कि इसकी बीमारी इसका मौत का सबब बनी। कोई एक्सीडेंट में मारा जाए तो भी उसको ढूंढ रहे होते हैं। अल्लाह ताला ने यहाँ बड़े प्यारे तरीके से बता दिया कि देखो मौत तो आनी है। तुम अपने घरों में रहोगे तो भी मौत आएगी, तुम अगर बिस्तर पे होगे तो भी मौत आ जाएगी। असल बात जो है वो देखने की क्या है कि उसके बाद के लिए तुमने क्या तैयारी की है। और ये वो चीज़ है कि जो इंसान की इस दुनिया से नज़रें उठाकर आखरत पर लगा देती है कि मौत आ जाए, आनी है, कोई बड़ी बात नहीं, आके रहेगी। लेकिन असल बात यह है कि मैंने उसके बाद के लिए तैयार क्या किया है। और अगर पिछले हालात के मुकाबले में इन आयतों को देखें तो यहाँ एक लीडर की बहुत खूबसूरत क्वालिटी नज़र आती है। और वो क्या कि जब लोगों के मोरल डाउन होने लगे, उनके हौसले पस्त होने लगें, तो उस वक्त फिर एक अच्छा लीडर कौन होता है जो लोगों के हौसले बुलंद करे, उनकी अखलाकी तरबियत करे। और किसी के हौसले बुलंद हो नहीं सकते, तरबियत हो नहीं सकती जब तक उसके दिल में इस दुनिया की बेसबाती और आखरत का हमेशा रहना न हो। जब तक हमारा दिल इस दुनिया के कमज़ोर होने, छोटा होने को नहीं मानेगा, तब तक हम छोटी छोटी चीज़ों पे गम खाते रहेंगे और छोटी छोटी खुशियों के लिए अल्लाह ताला को नाराज़ करते रहेंगे। इसीलिए अल्लाह ताला ने फरमा दिया कि ज़िंदगी का ताल्लुक तुम्हारी कोशिशों से नहीं और मौत का ताल्लुक तुम्हारे किसी रास्ते में मुश्किल में आने से नहीं। ये जब जहां आनी होगी आके रहेगी। और इसको आप कई वाक्यात से देख सकते हैं कि जहां मौत का वक्त लिखा होता है इंसान खुद भी पहुंच जाता है और कोई उसको वहां जाने से रोक नहीं सकता। एक वाक्य भी आता है इसके बारे में, इनमा तकून युद्रिकुमुल मौत के बारे में, कि मौत तो आके रहेगी। इमाम इब्ने कसीर इसको इसी आयत की तफसीर में बयान करते हैं कि पहली उम्मतों में एक औरत थी, जब इसको वज़ह हमल का वक्त शुरू हुआ, थोड़ी देर के बाद बच्चा पैदा हुआ, तो इसने अपने मुलाजिम को आग लेने के लिए भेजा। वह दरवाजे से निकल रहा था कि अचानक एक आदमी वहाँ जाहिर हुआ। उसने पूछा कि इस औरत ने क्या पैदा किया है, बेटा या बेटी? मुलाजिम ने बताया कि एक लड़की है। इसने कहा कि याद रखना कि ये औरत जो है, ये लड़की 100 मर्दों से जिना करेगी और आखिर में एक मकड़ी से मारी जाएगी। अब ये उसको कैसे पता चला, वल्लाहु आलम। سر اور اس واقعے کی سند بھی جو کہ انہوں نے لکھی ہوئی ہے ابن جریر، ابن حاتم، مجاہد، ڈفرینٹ کال سے. لیکن اگر اس کو ہم سمپل ایک واقعہ بھی سمجھ لیں کہ کس طرح سے اس نے یہ باتیں کہیں اور اس کے بعد کہا کہ ایک مکڑی سے یہ مرے گی، ملازم یہ سن کر واپس ہوا اور فوراً ایک چھری لے کر اس لڑکی کا پیٹ چاک کر دیا. اس نے یہ سوچا کہ اس لڑکی کو مار دو تاکہ یہ اس برائی سے بچ جائے، اور یہ سوچا کہ یہ تو مر گئی، اب میں پکڑا نہ جاؤں، وہ بھاگ گیا. اب پیچھے سے وہ لڑکی جو تھی اس کی ماں نے اس کا کچھ علاج وغیرہ کرایا، وہ ٹھیک ہو گئی. اس کے بعد کیا ہوا، وہ لڑکی جوان ہوئی، بہت خوبصورت تھی. اتنے میں وہ جو ملازم یہاں سے بھاگا ہوا تھا، اس نے کسی جگہ تجارت کی، بہت دولت کمائی، مال کمایا، شہر کا معروف شخص بن گیا. شادی کا وقت آیا تو اس کو ڈفرینٹ طرف سے پرپوزلز تھے، تو اس کا پھر اسی لڑکی سے شادی ہو گئی. یعنی یہ لڑکی بڑی ہو چکی تھی، اور جب وہ لڑکی آئی اور اس کے ساتھ شادی ہوئی، بعد میں بات کھلی کہ یہ بالکل وہی لڑکی ہے جس سے اس نے اپنی کہانی سنائی کہ جب میں پیدا ہوئی تو اس طرح سے میرے گھر کے جو ملازم نے مجھے مارنے کی کوشش کی لیکن میں بچ گئی. جب اس نے یہ بات سنی تو اس نے کہا کہ پھر اس کے بعد تم نے یہ بھی بات یاد رکھو کہ میرا یقین ہے اس بات پر کہ تم نے کئی مردوں کے ساتھ پہلے سے تعلق قائم کیا ہوا ہے. اس کو وہ اس بات کا یقین آ گیا، پیٹ پہ دیکھا تو نشان بھی تھا چھری کا. خیر بہرحال اس نے کہا کہ اب جو ہونا تھا ہو گیا، اب تو میری بیوی ہو، تو اب مجھے صرف ایک آخری بات کے ڈر ہے کہ کہیں تمہاری وہ موت جو اس شخص نے کہی تھی کہ مکڑی کے جالے سے ہوگی تو وہ نہ ہو جائے. اور اس کے لیے اس نے ایک محل بنایا، اس کے اندر بالکل کوئی سوراخ نہیں تھا، بہت صاف ستھرا تھا، اور کہ تاکہ کوئی بھی تمہیں تکلیف نہ پہنچے. لیکن ایک دن اس کو دیوار پر ایک مکڑی نظر آئی. عورت نے کہا کہ یہ وہی مکڑی ہے جس سے تم مجھے ڈراتے رہتے تھے، یا جیسے اس نے رونت سے کہا کہ لو یہ مکڑی بھلا مجھے مارے گی. اور ساتھ ہی اس نے کیا کہ اس مکڑی کو اپنے پاؤں کے انگوٹھے سے مسل دیا کہ چلو میں اس کو مار دوں، اس نے مجھے کہاں مارنا ہے. مکڑی مر گئی، لیکن اس کا زہر جو تھا، اس کی کچھ چھینٹیں جو تھی، اس کے پاؤں اور ناخنوں پہ پڑیں. بالآخر پھر اس سے اس کی موت ہوئی. واللہ عالم میں اس کی کوئی تصدیق نہیں کرتی، نہ آپ کو کہتی ہوں کہ آپ اس کو یاد رکھیں یا آگے سنائیں، لیکن یہاں اگر صرف یہ بات یاد رکھی جائے کہ اینما تکون یدرککم الموت. خالد بن ولید کہا کرتے تھے، کہاں ہیں وہ لوگ جو موت کے ڈر سے جہاد سے منہ پھیرتے ہیں، آئیں اور مجھے دیکھیں. ساری زندگی جہاد میں رہا، میدان جنگ میں رہا، لیکن آج اپنے بستر پر موت آ رہی ہے. موت میدان جنگ سے نہیں آتی، اللہ تعالیٰ نے اس چیز کو اپنے ہاتھ میں رکھا ہے، اور اس کے اوپر انسان کا یقین ہونا چاہیے. باقی بات آپ دیکھیے کہ جس کے لیے آخرت میں بہترین چیزیں تیار ہیں، پھر اس کو تو ان ساری چیزوں کی فکر ہونی نہیں چاہیے. وہ لوگ جو اللہ کے لیے نکل پڑتے ہیں، اگر اس راستے میں مارے بھی جائیں تو ان کا کوئی نقصان نہیں ہوتا، اللہ کے راستے میں کی گئی قربانیاں ضائع نہیں ہوتی. زندگی کو نفع اور نقصان سے نہیں ناپنا چاہیے، اصل چیز یہ کہ آخرت میں انسان کو کیا ملے گا. ہمارا ایمان ہے کہ دنیا میں چھوٹی سی مصیبت بھی اگر پہنچتی ہے تو اس کے اوپر بھی انسان کو بہت بڑا اجر ملتا ہے. تو لہٰذا اس چیز کو سامنے رکھتے ہوئے اگر ہم اس دنیا کے سفر سے گزر جائیں گے، انشاءاللہ ہمیں دنیا چھوٹی بھی لگے گی، تھوڑی بھی لگے گی، مشکلات کے بعد ملتی ہے. ایک دفعہ مل جائے تو پھر واپس چلی جاتی ہے، ملنے کے بعد بھی چین نہیں آتا. اور اگر کبھی اللہ کی رضا کے بغیر مل جائے تو یہ ویسی گلے کا ناسور بن جاتی ہے، جبکہ اس کے برعکس آخرت جو ہے وہ کوالٹی میں بھی زیادہ، کوانٹیٹی میں بھی زیادہ. دنیا کی تھوڑی سی مشقتوں کے بعد اگر مل جائے گی تو انشاءاللہ واپس کبھی نہیں جائے گی، اور ایک دفعہ جو وہاں داخل ہو گیا اس کو پھر وہاں جانے کے بعد کوئی نکال نہیں سکتا. تو اللہ تعالیٰ سے اس بات کی دعا کرنی چاہیے کہ دل کے نفاق کو ختم کر کے اللہ تعالیٰ ہمیں حقیقت میں اس آخرت کے گھر کی تیاری کرنے والا بنا دے جو ہم سب کے لیے تیار ہے. اور اسی کے بعد پھر دوبارہ اسی بات کی طرف بات کر دی کہ اگر کامیاب ہونا چاہتے ہو، بچنا چاہتے ہو، تو یاد رکھو اللہ اور اس کے رسول کی اطاعت. مَن یُطِعِ الرَّسُولَ فَقَدْ أَطَاعَ اللَّهَ، جس نے رسول کی اطاعت کی اس نے گویا کہ اللہ کی اطاعت کی. انداز کو دیکھیے گا، یہ نہیں کہا کہ میں یوتی اللہ فقد اطاع رسول، بہت اپوزٹ ہے. اللہ کی اطاعت رسول کی اطاعت نہیں ہے، رسول کی اطاعت اللہ کی اطاعت ہے. فمن تولى فما ارسلناك عليهم حفيظا، ہاں جو کوئی منہ پھیرے گا تو ہم نے اس کے بعد آپ کو ان پر کوئی نگہبان بنا کر نہیں بھیجا. آپ دیکھ رہے ہیں کہ اطیع اللہ اور اطیع رسول کی بات بار 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 اس صورت میں آتی جا رہی ہے. آپ دیکھیں کہ رسول کی اطاعت وہ چیز ہے کہ جو بندے کی زندگی کے اندر وہ رنگ لاتی ہے جو اللہ کو مطلوب ہے. لوگوں کو کیوں مشکل لگتی ہے رسول کی اطاعت؟ تو اس کے بارے میں ایک انگلش رائٹر ہے، اس نے بہت ہی خوبصورت بات کی. وہ کہتا ہے کہ مسلمان کیوں رسول کی اطاعت نہیں کرنا چاہتے؟ اس لیے کہ رسول کی اطاعت اور ویسٹرن کلچر یہ ساتھ ساتھ نہیں چل سکتے. جو رسول کی اطاعت کرے گا نا، وہ مغربی طریقہ کار کے ساتھ چل نہیں سکے گا. یہ دونوں آپس میں میچ نہیں کرتی. اور عموماً مسلمان جو ہوتے ہیں وہ مغرب والوں سے مرعوب ہوتے ہیں، ان کے دلوں میں ان کی بڑائی بھی ہوتی ہے اور ان کو وہ مطلب خوش بھی کرنا چاہتے ہیں. یہی وجہ ہے کہ وہ لوگ نبی کی اطاعت کو چھوڑ کے دوسرے کلچر پہ آنے لگتے ہیں. اور اگر آپ دیکھیں کہ جب ہم نبی کی اطاعت کرتے ہیں، ایک شعور والی زندگی نہیں بنتی. ہر لمحے انسان کا اللہ کے نبی سے تعلق بنتا ہے، اپنے واپس جانے کا تعلق احساس ہوتا ہے، پھر انسان کانشیسلی اپنے ہر کام کا محاسبہ کرتے رہتا ہے. تو اللہ کے نبی کی اطاعت اور اطاعت کے لفظ کو بھی ذہن میں رکھ لیجئے گا، دل کی خوشی سے کی ہوئی، ماری بندی نہیں، روتی دھوتی نہیں، کیا مشکل ہے، کیا مصیبت ہے، اب پھر ہو گیا، اب وہ ہو گیا، نہیں، دل کی خوشی کے ساتھ جب کریں گے تو بات بنے گی. تو گویا کہ یہاں یوتی رسول فقط اطاع اللہ کہہ کر یہ بات بتا دی کہ نبی کی اطاعت کو عام اطاعت نہ سمجھو، بلکہ اصل میں یہ اللہ کی اطاعت ہے. اور نبی صلی اللہ علیہ وسلم نے بھی فرمایا کہ من اطاعنی فقط اطاع اللہ، جس نے میری اطاعت کی اس نے اللہ کی اطاعت کی، اور جس نے مجھ سے محبت کی بے شک اس نے اللہ سے محبت کی. منافقوں نے مذاق اڑایا، کہا اچھا یہ دیکھا، یہ سیلف سینٹرڈ کر رہے ہیں، یہ اپنی شخصیت کو منوانا چاہتے ہیں، ایسی باتیں کر رہے ہیں، یہ کر رہے وہ کر رہے. اس پہ یہ آیت اتری تھی کہ یہ نبی اگر تمہیں کہہ رہا ہے کہ دیکھو میری اطاعت کرو، تو یہ اپنی مرضی سے نہیں کہہ رہا، بلکہ یہ اللہ کے حکم سے ہو رہا ہے. اب اس کے بعد پھر کچھ نفاق بھرے دلوں کی باتیں جو دل کی بات زبان پہ لے آتی ہیں. کیا؟ وَيَقُولُونَ طَاعَةٌ، اور وہ کہتے ہیں کہ ہمیں اطاعت قبول ہے، ہم آپ کی بات مانتے ہیں. کون؟ منافق، جن کے دلوں میں بھی ایمان اس طرح سے نہیں آیا. لیکن فَإِذَا بَرَزُوا مِنْ عِنْدِكَ، جب آپ کے پاس سے ہٹتے ہیں، باہر جاتے ہیں، یعنی آپ کی محفلوں سے اٹھتے ہیں، آپ کے قریب سے اٹھ کے جب اپنی نجی محفلوں میں، تنہائی کی محفلوں میں آتے ہیں، تو کیا ہوتا ہے؟ بَيَّتَ طَائِفَةٌ مِّنْهُمْ، راتوں کو مشورے کرتا ہے ایک گروہ ان میں سے. بَيَّتَ کا لفظ جو ہے بیت سے ہے، بیت گھر کو کہتے ہیں، اور باتا کہتے ہیں رات گزارنے کو، اور اسی سے پھر یہ لفظ چپکے چپکے راتوں کے وقت خسر پسر یا گھر کے اندر جو ایک دوسرے کے ساتھ انسان باتیں کرتا ہے اس کے لیے بولا جانے لگا. اشارہ ہے ان کی ان میٹنگز کی طرف جو راتوں کو اٹھتی کھلتی تھی. انہوں نے اپنے اپنے گروپس بنائے ہوئے تھے، دن میں اللہ کے نبی کے ساتھ رہتے، کیونکہ اس کی ضرورت ہی نہیں تھی ان کو کہ مسلمان بھی خود کو کہلوائیں اور اس کے بعد اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ نمازیں نہ پڑھیں، آپ کے ساتھ جہاد کے لیے نہ نکلیں. لیکن دل کا بغض اتنا برا ہوتا ہے کہ مسجد نبوی میں نمازیں پڑھے جانے کے باوجود، اللہ کے نبی کے وہاں ہونے کے باوجود بھی دل کی بات جو ہوتی ہے وہ انسان کی درست نہیں ہوتی، تو اکیلے میں باتیں کرتے تھے. اور باتیں کیا کرتے تھے؟ غیر اللہ ذی تقول، جو آپ نے کہیں بھی نہیں ہوتی تھیں، یعنی آپ کی محفلوں میں آتے ہیں، باتیں سنتے، جو کہانیاں ہوتی سنتے، اور باہر جا کے اس کے اندر الٹ سلٹ باتیں کرتے، ٹھٹھے اڑاتے، مذاق اڑاتے، اللہ کے نبی کو بیوقوف قرار دیتے، کہتے دیکھو ان کو پتہ ہی نہیں چلتا، ہم تو آئے تھے ان کے پاس کچھ اور نیت لے کے، اور دیکھو یہ ہمیں کتنا مخلص سمجھتے رہے، دیکھو انہوں نے تو ہم پہ اتنا ٹرسٹ کر لیا، اور اس طرح کی باتیں کرتے. ان کا یہ خیال کہ نبی کو پتہ نہیں چلتا، ٹھیک ہے نہیں پتہ چلتا، لیکن وہ اللہ یکتب ما یبیتون، اور اللہ بے شک لکھتا ہے جو یہ مشورے کرتے ہیں. یعنی نبی کو تو نہیں پتہ چلتا، لیکن نبی کے رب کو تو پتہ چل جاتا ہے. اللہ نہ صرف یہ کہ جانتا ہے بلکہ لکھتا ہے. کون لکھتا ہے؟ فرشتوں سے لکھواتا ہے، کیونکہ ہم سب کے اوپر فرشتے مقرر ہیں. اِنَّ عَلَيْكُمْ کِرَامًا كَاتِبِينَ، تم پر دو لکھنے والے موجود ہیں. اگر اس بات کا انسان کو شعور ہو جائے نا، تو جس طرح دوسرے کے سامنے انسان بہت مہذب اور بہت با ادب بن کے بیٹھتا ہے، سوچ کے بولتا ہے، اسی طرح اس کی غیر موجودگی میں بھی سوچ کے بولے گا. اسی چیز کا نام تقویٰ ہے کہ میری بولی کہی سنی ہر بات لکھی جا رہی ہے، پھر انسان چپکے چپکے بعد میں دوسری باتیں نہیں کر سکتا جو کہ وہ سامنے نہیں کرتا. اللہ کے نبی کو کیا کرنا ہے ایسے لوگوں کے ساتھ؟ اب آپ کو پتا چلے کہ کوئی راستوں میں آپ کے خلاف باتیں کرتا ہے، آپ کے خلاف پلاننگز کر رہا ہے، آپ کو آپ کے مقصد سے ہٹانا چاہتا ہے، آپ کے خلاف سازشیں قائم کر رہا ہے، تو دل میں تو یہ آتا ہے نا، اچھا پکڑ لو ان کو، پیچھے لگ جاؤ ان کے، پوچھو ان سے، یا جا کے ان کے دامن تھام کے پوچھو بھائی تم کیا چاہتے ہو. ان میں سے کچھ نہیں کرنا، فاردن ہم، اعراض کیجئے، ایوائڈ کیجئے، اپنا راستہ بدل لیں. اچھا راستہ بدلا تو اللہ تعالیٰ یہ جو کچھ باتیں کر رہے ہیں اس کا کیا ہوگا؟ کا وتوکل علی اللہ، آپ اللہ پہ توکل کریں. یہ ہے وہ خوبصورت طریقہ اور وہ سنت جو آج متروک ہوتی جا رہی ہے. یاد رکھیے، بہت سارے مسئلوں کا حل ان کو اگنور کرنا ہوتا ہے. آپ جہاں ہر بات کی صفائی پیش کرنے اور کرانے لگ جاتے ہیں نا، وہاں آپ معاملوں کو بگاڑ لیتے ہیں. یہ اصول صرف ایک لیڈر اور فالوورز، ایک نبی اور ان کے امتی، مومن اور منافقوں کے بیچ میں نہیں ہے. اپنی نجی زندگی کا یہ اصول بنائیں، اپنی گھریلو زندگی کا، اپنی سسرالی زندگی کا، اپنی ازدواجی زندگی کا، معاشی معاشرتی زندگی کا یہ اصول بنا لیجئے کہ جہاں آپ کو لگے کہ کوئی آپ کے خلاف ہے، کوئی آپ کے باتیں کر رہا ہے، آپ سے دل میں بغض رکھتا ہے، حسد رکھتا ہے، منہ پہ کچھ ہے، پیچھے کچھ ہے، تو آپ پہلے تو پورا موقع دیں، اصلاح کا موقع دیں، وہ بھی آپ کی بات سمجھیں، کوئی مس انڈرسٹینڈنگ ہے اس کو دور کر لیں، آپس میں رابطہ کر لیں. جب محسوس کریں نا کہ نہیں، یہ دل کا کھوٹ ہے، یہ نہیں جا سکتا اور یہ چیز بس ایسی چلے گی، تو پھر فاردن ہو، پھر اعراض کریں. یہ ایسی جیسے آپ گاڑی پہ جا رہے ہیں، سامنے کوئی پتھر آ جاتا ہے، آپ کوشش کریں گے یہ موو ہو سکتا ہے، ہٹ سکتا ہے، اس رکاوٹ کو دور کر دیں. جب نہیں ہوگی نا، تو بس اس کے بعد پھر آپ کیا کریں گے؟ اعراض کریں گے. اپنی گاڑی کا رخ بدلیے، سٹیرنگ کو ذرا سا گھمائیں اور اس کے بعد اس کو وہاں سے ہٹا دیں. یہی طریقہ ہے. اس طرح اگر اللہ کے نبی نہ کرتے تو ہر وقت صفائیاں پیش کر رہے ہوتے اور یا کسی کی صفائیاں لے رہے ہوتے. ایک با مقصد انسان کے پاس اتنا وقت ہی نہیں. وہ کہتے تمہیں میرے سے کوئی شکوے ہیں، اب تم جانو اور تمہارے کام، تمہیں کوئی مجھ سے ضرورت ہوئی تو آ کے پوچھ لینا، لیکن میں ایک منٹ بھی تمہارے بارے میں سوچ کر اپنے ذہن کو پریشان نہیں کر سکتا. کیونکہ اللہ کے نبی ایک بہت بڑے منہج پہ تھے. آپ اگر رات دن انہی باتوں میں رہتے ہیں، کون میرے خلاف ہے، کون سازش کر رہا ہے، کون مجھے کیا سوچ رہا ہے، کیا کر رہا ہے، تو پھر آپ بتائیے کہ نبوت کے کام کیسے ہوتے. اس لیے اللہ تعالیٰ نے کچھ دعائیں بھی سکھا دی نبی صلی اللہ علیہ وسلم کو. آج بھی اللہ کے نبی کی زبان مبارک سے نکلی ہوئی وہ دعائیں موجود ہیں. آپ نے فرمایا کہ جب کسی کو کسی دشمن سے خوف ہو، کوئی اس کے خلاف بات کر رہا ہے، کوئی اس کے بات مسئلے میں ہے، کچھ ہے، کوئی نان مسلم ہے، کوئی حکومت وقت کا بندہ ہے، کوئی اوور آل مسلمانوں کے خلاف ہے، تو اللہ کو کہہ دو کہ اللہم انا نجعلک فی نحورہم ونعوذ بک من شرورہم. اللہ ہم تجھے ان کی گردنوں پہ رکھتے ہیں. نحور نہر کو کہتے ہیں، وہ جگہ جس کو ذبح کیا جاتا ہے، کہ اللہ ان کا معاملہ تیرے سپورٹ، تو ان کی گردنوں پہ چھری چلا دے، تو ان کو پیار سے رکھ لے، ان کو سمجھا دے، ان کی عقل ٹھیک کر دے. بس ونعوذ بک من شروری ہے، میں ان کے شر سے پناہ میں آتی ہوں. اللہ کے نبی یہ کثرت سے دعا پڑھتے تھے. آپ دیکھیے، کوئی آسان بات نہیں تھی مدینہ میں جا کے دین کا کام شروع کرنا. یہ بھیڑوں کے چھجے میں ہاتھ ڈالنے والی بات تھی. اندر باہر کے فتنے تھے، ایک سے آپ فارغ ہوتے تو دوسرا شروع، اس کو بند کرتے تو تیسرا شروع، کہیں مکہ والوں کے فتنے، کہیں یہود کے فتنے، کہیں مدینہ میں جو مسلمان نفاق کے ساتھ تھے ان کے فتنے، کہیں باہر سے دھمکیاں ملنی شروع ہو گئیں، اب روم سے دھمکیاں آ رہی ہیں، اب ادھر سے آ رہی ہیں، اب ایک بندہ کیا کرے؟ اس لیے فرمایا کہ آپ اللہ پر توکل کرے، وکفا باللہ وکیلا، اور آپ کے لیے اللہ کافی ہے وکیل ہونے والا. یاد رکھیے، مومن کا جو غم ہے نا، اس کے اندر ہوتا ہے، اس کے معمولات پر اس کے غم کا کوئی فرق نہیں پڑتا. آپ اپنے ایمان کو پرکھنا چاہتے ہیں نا، تو اپنے آپ کو نوٹ کیجئے، چیک کیجئے. میں جب غم زدہ ہوتی ہوں تو کیا میں کام چھوڑ دیتی ہوں؟ میں ڈپریس بہت ہوں، اپسٹ بہت ہوں. اب وہ غم کوئی بھی ہو سکتے ہیں، گھریلو غم، شوہر کے غم، گھر کے غم، دین دنیا کے غم، مسئلے معاشی معاشرتی پرابلم، کہیں بچوں کا غم ہوگا، کہیں دوسرے کا غم ہوگا. اب کیا کریں؟ کام چھوڑ کے بیٹھ جائیں. مثال دے رہی ہوں کہ الحمدللہ یہاں ایک کثیر تعداد بیٹھے ہوئے اس بات کو سن رہے ہیں. کیا یہ پاسیبل ہے کہ ہم جتنے لوگ یہاں بیٹھے ہیں، ہم میں سے کسی کو ہر آنے والے دن میں جب ہم اس ہال میں آ کے بیٹھتے ہیں کوئی غم نہ ہو؟ پاسیبل ہے؟ از اٹ پاسیبل؟ یا اگر چلے آپ سب اپنے آپ کو چھوڑیں، مجھ کو ہی لے لیں کہ میں آپ کی ٹیچر ہوں یا آپ کے جو دوسرے ٹیچر ہیں، از اٹ پاسیبل کہ ہمارے ساتھ کوئی غم نہ لگاؤ، کوئی خاندانی جذباتی روحانی کوئی مسائل نہ ہو؟ چھوٹے چھوٹے مسئلے چلتے ہی رہتے ہیں. اب اگر ہم یہاں اپنے غم لے کے بیٹھ جائیں اور میں چھٹی کال کر دوں کہ سوری آج میں آ نہیں سکتی کیونکہ میں غمگین ہوں، آج میں ڈپریس ہوں، میرا فوکس نہیں ہے، میں مائنڈ نہیں اپنا رکھ سکتی، آپ کو پڑھاؤں گی پتہ نہیں کیا بول دوں گی، نہیں کیونکہ وہ میرے گھر میں کوئی مسئلہ چل رہا ہے. مثال دے رہی ہوں، اللہ نہ کرے ایسا ہو. بس الحمدللہ میں دیکھتی ہوں کہ جب آپ قرآن کی طرف آتے ہیں نا، کوئی غم رہتا بھی نہیں ہے. کوئی ہے تو ہو، اس کی بلا سے مجھے جانے دے. आपको कोई प्रॉब्लम है, आप प्लीज़ इसको बाद में आके सॉल्व करेंगे, मुझे जाने दें। जिसको ये गम लग जाता है ना कि मैंने अपनी जॉब पे पहुंचना है, मैंने अपनी जिम्मेदारी अदा करनी है, काम करता रहता है, वो दिल दिमाग अंदर ही अंदर कभी ख्याल भी आया तो हसबी अल्लाह हसबुन अल्लाह, कभी अल्लाहुम्मा अजिरनी फी मुसीबती वखलफली खैर मिन्ना, कभी इन्ना लिल्लाह पढ़ दिया, काम होते रहे। इसकी बहुत बड़ी मिसाल है, 70 लोग मारे गए ओहद के दिन और अगले ही दिन कॉल आ गई कि आप कहाँ चल पड़े, चलिए अल्लज़ीन इस्तजाबू लिल्लाहि वलिर रसूल। अब अगर गम मना रहे होते और हमारी तरह माशाल्लाह मरने वालों का 40वें तक गम हो रहा होता तो अभी तो कहते आपने किस जंग के लिए बुला लिया, कल तो इनका तीजा है, वो तो हमारे सारी बरातें आ रही हैं, वो खाने पकाने हैं, आपको क्या मसले पड़े, आराम से बैठे। पहले कौन सी फतह हो गई थी ओहद में जो अब आपने हमें फिर बुला लिया इस जंग के लिए, नहीं 40वें तक तो बैठते, फिर उसके बाद कहते थे कि जब बुलाएंगे जुमेरात को नहीं हम आएंगे क्योंकि हम मरने वाले का गम कर रहे हैं। और अगर बिलफर्ज उसी साल अगले साल उसी दिन में कोई जंग आती, कहते नहीं भाई आज तो वो 70 शहदा की बरसी हो रही है, आप क्या कह रहे हैं, हम अपनी ज़ात में नहीं जी रहे आज। कभी आप दुनिया को देखें, इस वक्त हम एक जाने वाले को कितना बड़ा नुकसान बना लेते हैं कि उसके पीछे चल पड़ते हैं। अल्लाह ताला ने यहाँ दीन के काम करने वालों को दो हथियार पकड़ा दिए, इन हथियारों से तुम बड़े बड़े फितनों से निबट सकते हो, और वो फारिदन हम एराज और वतवक्कल अल्लाह, बस अल्लाह के हवाले और उसके बाद कोई डिप्रेशन नहीं, गहरा सांस, स्माइल, मुस्कुराहट, नहीं होता तो ना हो, ये फितने पैदा करेंगे हो जाएंगे, क्या होगा ये काम ख़त्म हो जाएगा तो होता रहे, मुझे क्या, हु केयर्स, मैंने कब ये जिम्मा लिया कि ये काम पूरा होगा, ये तो अल्लाह का काम है, करे कराए, मैंने अपना हिस्सा डाल दिया और मैं इसको करता जाऊँगा। जब ये सोच होती है ना तो उसके बाद फिर अल्लाह सुबहाना ताला बंदों को थाम लेता है। गम मनाने की बजाय करें क्या, अब यहाँ देखिए ज़रा कैसा प्यारा पैगाम दिया जा रहा है, गम बुलाना चाहते हो, फितनों और आजमाइशों से बचना चाहते हो, तो फिर आओ अपने मसाइल में गौर व फिक्र तदब्बर करने की बजाय अफला या तदब्बरून अल कुरान, क्या फिर ये कुरान में गौर व फिक्र नहीं करते, यानी ये सिर्फ अपनी ही ज़ात में गौर व फिक्र करते रहते हैं, क्या इनको सिर्फ यही गम है कि मैं ना मर जाऊँ, मेरे साथ ये ना मसला हो जाए, मेरे साथ ये प्रॉब्लम ना हो जाए, नहीं, अगर आपको कुछ करना है तो आओ तो इस कुरान में तदब्बर करो, ये है गमों से बेगम करने वाली चीज़। जिसने कुरान में गौर कर लिया ना उसको अपनी ज़िंदगी में गौर करने का वक्त ही नहीं मिलेगा। आप इस चीज़ को प्रैक्टिकली अब देख रहे होंगे, माशाल्लाह 5वें पारे पर आप पहुँच रहे हैं, आपने अपने गमों में ज़रूर कमी महसूस की होगी, गम कौन मनाए, हर वीकेंड पे तो टेस्ट आ रहा है, गम कौन मनाए, असाइनमेंट आ रहा है, गम कौन मनाए, अल्लाह का बंदा भाई अभी तो हमने किताबों के असाइनमेंट्स लिखने हैं, हमें ये गम थोड़े, जब ये गम आते हैं ना तो फिर तदब्बुर फिल कुरान है, फिर अपनी ज़िंदगी में छोड़ें। ये जो हम खोज लगाते हैं ना, पक्सम फ़ोन करूँ वो मामू के बेटे की बेटी का मसला क्या था, काफ़ी दिन से खबर नहीं सुनी, ये तदब्बुर छोड़ दें आप, और ये खुद ही छूट जाता है। आप जब साल दो साल बाद अपनों में जाते हैं, यकीन करें आपको तब पता चलता है किसके बेटा हुआ, किसके बेटी हुई, किसकी मंगनी होकर टूट भी गई, अब दूसरी जगह हो गई। वल्लाह ही मैं आपको अपनी बात कह रही हूँ, मुझे नहीं पता होता, ओवरऑल बात होती है, अल्लाह ताला बड़े सदमों से बचाए, ख़ानदान में मौतें खुशियाँ थी, कई ऐसी मौतें ख़ानदान में होती हैं जो मुझे उसके दो दो माह बाद भी पता चलता है, और बात तो ऐसी भी होती है जब मैं जाके फलां का हाल पूछती हूँ, कहते अच्छा आपको नहीं बताया था, उनकी तो डेथ हो गई थी, यकीन करें बेगम हो गए, क्योंकि इंसान इतना मुख्तसर वक्त दुनिया में लेकर आया है कि अगर अपनी ज़ात पे लगा रहेगा तो इसी में जिएगा ना, तो अपनी ज़ात के खौल से निकलो बल्कि कुरान में तदब्बर करो। अब यह तदब्बरून का लफ्ज़ देख लीजिए, इसको आप टेक्स्ट के साथ तो देखा लेकिन थोड़ा सा इसमें हम देखेंगे, काल बा रॉ इसका रूट है दुबर से, दुबर कहते हैं बैक को, पुश्त। अब दुबर क्या होती है, इंसान की पीठ होती है, तदब्बर क्या है, किसी चीज़ में गौर व फिक्र करना, उसकी अंदर तक पहुंच जाओ, जो उसकी रूह में पहुंचना है। एक है कुरान पढ़ो, कुरान पढ़ लिया माशाल्लाह, ठीक कर लिया, कर लिया ठीक है, उसका अगला दर्जा होता है इसका तर्जमा भी देख लो, वो भी देख लिया माशाल्लाह। तीसरा स्टेप क्या होता है, अब इसकी तफसीर पढ़ लो, किताबों में से देखो, उलमा के अकवाल देखो, मुफस्सरीन को देखो, अहदीस से उसको जोड़ के तफसीर कर लो। इसके बाद का अगला जो दर्जा होता है ना, ये तदब्बुर का दर्जा होता है। यहाँ पहली बात तो देखिए, जमा के लफ्ज़ में आ रहा है ना यतदब्बरून, तो इससे पता चलता है कि कुरान में तदब्बुर करना सिर्फ उलमा की चीज़ नहीं है, कुरान में सिर्फ गौर व फिक्र इल्म वाले नहीं करेंगे, हर बंदे को अल्लाह ने अक्ल दी है, ठीक है वो अपनी کم علمی کی وجہ سے مسئلے اخذ کر کے مفتی نہیں بنے گا، لوگوں کا جینا مشکل میں نہیں کرے گا، لیکن ہر بندہ تدبر کرتا ہے۔ مثلا اگر میں یہاں کوئی آیت بولتی ہوں نا، مجھے پورا یقین ہے کہ آپ میں سے ہر بندہ اپنے حالات، اپنے واقعات، اپنے سرکمسٹانسز کی بنیاد میں اس میں سے کہیں سے کہیں پہنچ جاتا ہے۔ لٹرلی کئی دفعہ ایسا ہوتا ہے کہ میں آیتیں کروا رہی ہوتی ہوں تو کوئی ایسا موضوع آتا ہے جو مجھے لگتا ہے کہ پیچھے گزر گیا تھا، آگے یا پھر آ جانا ہے، میں اس کو جلدی سے آگے کر دیتی ہوں صرف اس کا خلاصہ کر کے کہ آگے بات کر لیں گے یا اب نہیں۔ لیکن بعد میں جب میں کبھی لوگوں سے پوچھتی ہوں اچھا آپ نے کیا سیکھا، تو وہاں بیٹھوں سے کوئی بندہ صرف اسی ایک نقطے سے بات لے کے جاتا ہے، آج اس نقطے پہ آپ نے بہت اچھا سمجھایا۔ تو میں کہتی ہوں اچھا، میں تو گزر گئی تھی، اس کو کہاں سے سمجھ آ گیا؟ لیکن کیوں؟ کہ اس وقت وہ اس سے ریلیونٹ تھا، اس کو میرے بولے ہوئے وہ دو چار جملے ہی اتنے بڑے لگے کہ اس کا مسئلہ حل ہو گیا۔ یہ اللہ کی بات ہے، اس لیے ہر بندے کو اللہ تعالیٰ نے سمجھ دی ہے۔ تدبر کرو، غور کرو، اللہ نے کیوں حکم دیا، اس میں کیا حکمت ہے، ان باتوں میں کیا ہے،